بسم الله الرحمن الرحيم نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا أما بعد برادران اسلام آج رمضان المبارک کی بہت ہی عظیم الشان رات ہے جیسا کہ آپ نے سنا مولانا سے کہ اکثر علماء کی تحقیق یہی ہے کہ وہ 27ویں شب کو ہوتی ہے. ہم سب کو ہی پتہ ہے کہ حضور پاک صلی اللہ علیہ وسلم اس کی اطلاع دینے کے لیے تشریف لا رہے تھے کہ وہ کون سی رات کو ہوتی ہے. دو مسلمانوں میں آپس میں لڑائی ہونے لگی تو دو مسلمانوں کی لڑائی اللہ پاک کو اتنی ناپسند ہے کہ اللہ پاک نے اس تعین کو اس وقت اٹھا لیا, جس سے امت مسلمہ کو یہ بات سمجھائی گئی بتائی گئی کہ آپس میں لڑنا کتنی بری بات ہے. ایک ایسی رات جو مسلمانوں کو متعین طریقے پر اگر معلوم ہوتی تو وہ ظاہر ہے کہ بہت ہی زیادہ اس میں سونے پہ سہاگا ہوتا, پتہ چل جاتا کہ بھئی آج کی شب کی یہ فضیلت ہے. صرف دو مسلمانوں کی لڑائی کی وجہ سے پورے امت مسلمہ کو یہ خمیازہ بھگتنا پڑا قیامت تک کے واسطے کہ سرکار دو عالم صلی اللہ علیہ وسلم کی زبان مبارک سے جو تعین ہونے والی تھی وہ اٹھا دی گئی. لڑائی اتنا نقصان پہنچاتی ہے, اختلاف اتنا زیادہ نقصان پہنچاتا ہے. اور پھر علماء نے فرمایا ہے کہ اس میں حکمت و مصلحت بھی ہوتی ہے. اللہ پاک کے ہر کام میں حکمت ہے, اس میں بھی حکمت ہے. اگر تعین بتا دی جاتی تو اس میں جو ناقدری کرتا جان بوجھ کے پھر وہ بہت ہی زیادہ محروم قرار دیا جاتا. اب متعین نہیں ہے اس وجہ سے اگر کوئی کسی سے کوئی ناقدری ہو جائے گی تو پھر معلوم نہیں ہے اس لیے ناقدری ہو گئی. ناقدری کا جو گناہ اس کو ہوتا وہ بہت زیادہ ہوتا, بہت زیادہ محروم ہو جاتا. اسی طرح سے ایک مصلحت علماء نے یہ بتائی کہ تعین نہیں ہونے سے فائدہ یہ ہوتا ہے کہ ایک سے زیادہ راتوں میں آدمی تحری کر کے کوشش کر لیتا ہے کہ شاید یہ ہو شاید یہ ہو, تو وہ فائدہ امت مسلمہ کو حاصل ہو گیا. اور بھی بے شمار فوائد لکھے ہیں علماء نے. غرض یہ ہے کہ یہ بہت ہی عظیم الشان رات ہے, اتنی عظیم الشان رات ہے میرے دوستوں کہ پوری ایک زندگی انسان کی ایک لائف پوری اس کے برابر ہوتی ہے. چونکہ حدیث شریف جیسے قرآن پاک کی آیت میں جیسے بیان کیا گیا کہ یہ ہزار مہینوں سے بہتر. وما ادراک ما لیلۃ القدر, آپ کو پتا ہے کہ لیلۃ القدر کیا چیز ہے. لیلۃ القدر خیر من الف شہر, لیلۃ القدر ہزار مہینوں سے بہتر ہے. یعنی اس ایک رات میں عبادت کرنا ہزار مہینوں عبادت مسلسل کرنے سے زیادہ بہتر ہے. اور ہزار مہینے وہ 80 سال کے ہوتے ہیں, اس سے بھی زیادہ بہتر. اور یہ بھی فتنی فرمایا گیا کہ اس سے کتنی زیادہ بہتر. عام طور پر سب سے زیادہ تعداد کو بتانے کے واسطے ہزار کا لفظ ہی استعمال ہوتا تھا عربوں میں. ہزار کے بعد کوئی ورڈ نہیں ہے کوانٹیٹی کے واسطے, گنتی کے لیے, بلکہ لاکھ کو لاکھ کہنا ہوتا ہے تو الف الف کہہ دیتے ہیں. الف الف ایک لاکھ کو کہتے ہیں, الف معنی ہزار. تو ہزار ہی کرف سب سے آخر میں تھا. تو اس سے کتنی بہتر ہے یہ تو نہیں بتایا گیا, لیکن اتنی اس سے تو بالکل یقینی طور پر بہتر ہے. لیلۃ القدر خیر من الف شهر. ایک رات اگر ایک آدمی کی عبادت میں نکل گئی میرے دوستو تو ایک پوری زندگی سیف ہو جاتی ہے اس کی. ایک زندگی بھر جس میں رات بھی شامل ہے, دن بھی شامل ہے, گرمی بھی شامل ہے, سردی بھی شامل ہے, کھانے پینے کے اوقات بھی شامل ہیں, ضرورتوں کے اوقات بھی شامل ہیں. ان سب سے اللہ تبارک و تعالیٰ نے اس امت مسلمہ کو کتنی بڑی نعمت عطا فرمائی. اللہ تبارک و تعالیٰ کا جو اعلان ہے اس بارے میں، منصوبہ جو ہے نا وہ پڑھنا چاہیے میرے دوستو. اس امت مسلمہ کے ساتھ اللہ رب العزت کا بڑا عجیب نظام ہے، وہ یہ ہے کہ امت کی عمریں تھوڑی ہیں اور پچھلی امتیں جو ہیں ان کی عمریں بہت زیادہ تھیں. اب ان کی عمر زیادہ کیوں نہیں رکھی گئی؟ اس میں بھی مسئلہ ہے کہ زیادہ عمر رکھنا زیادہ بوجھ ڈال دیتا ہے. تکوینی نظام ہے وہ کہ عمریں چھوٹی چھوٹی رکھ دی گئی آخر میں. اور اس امت کو اللہ تبارک و تعالیٰ نے سب امتوں سے افضل بنایا ہے. حدیث شریف میں آتا ہے کہ امت محمدیہ یہ دنیا میں آنے کے اعتبار سے سب سے اخیر میں ہے، لیکن جنت میں جانے کے اعتبار سے سب سے پہلے ہے. اعلان کیا جائے گا کہ جنت میں داخل ہونا ساری امتوں پر حرام ہے جب تک کہ امت محمدیہ داخل نہ ہو جائے. ایک شرف ہے، اور اس امت کو پچھلی ساری امتوں کے اوپر گواہ کے طور پر پیش کیا جائے گا کہ پچھلی امتیں جب کہیں گی کہ ہمیں کوئی ما جاء انا من بشیر ولا نذیر، ہمیں تو کوئی ڈرانے والا نہیں آیا تھا اللہ کے عذاب سے، ہمیں کوئی خوشخبری دینے والا نہیں آیا تھا اللہ کی نعمتوں کی، صاف مکر جائیں گے. کافر کی عادت ہوتی ہے عین وقت پہ مکر جانا، جھٹلا دینا، نہیں اگنور کر دیا کہ نہیں کچھ بھی نہیں. پیغمبر کہہ رہے ہیں کہ ہم نے پیغام پہنچا دیا، اور امتیں کہہ رہی ہیں، ظاہر ہے کہ مدعی مدعا والے ہو جائیں گے نا، امتیں کہیں گی کہ نہیں ہم نے تو نہیں پہنچا، ہمیں تو کسی نے کچھ بتایا ہی نہیں، اگر ہمیں بتاتا بھلا ہم سے یہ جرات ہو سکتی تھی کہ ہم آپ کی مخالفت کریں؟ یا اللہ، پروردگار ایسا تھوڑی ہو سکتا تھا اگر ہمیں کوئی بتاتا تو مخالفت کی جاتی آپ کی، کوئی ہمیں نہیں بتایا. بھائی ان کا گواہ کون ہے؟ کہ پیغمبروں کا گواہ کون ہے؟ تو پیغمبر کہیں گے کہ گواہ جو ہے احمد مرسل صلی اللہ علیہ وسلم کی امت ہے، امت گواہی دے. لیکن الرسول علیکم شہیدا وتکونوا شہداء علی الناس، تم سارے لوگوں پر گواہی دو گے. یہ امت محمدیہ کھڑی ہو کر گواہی دے گی کہ نہیں، ان قوموں کے پاس، ان امتوں کے پاس پیغمبر آئے ہیں، ہم گواہی دیتے ہیں. ان سے کہا جائے گا کہ بھئی تم گواہی کیسے دیتے ہو؟ تم تو آئے ہی بعد میں ہو، ان کے وقت میں تو تم تھے بھی نہیں. یہ قرآن پاک پیش کر دیں گے. قرآن پاک میں آپ کا کلام ہمارے پاس آیا، یہ محفوظ ہے بالکل، اس میں اس بات کا بیان ہے، آپ تو بالکل سچوں کے سچے ہیں، ہم گواہی دیتے ہیں کہ آپ کے امتوں کے پاس یہ پیغمبر آئے تھے. اچھا کس کی گاڑیاں ہیں بتا دو ذرا سا، کون سی لاٹ؟
ادھر بازو والے ہمارے پارکنگ لاٹ میں، جنہوں نے ڈبل پارک کی ہے براہ کرم ہٹا لیں، چونکہ بعض لوگوں کو ایمرجنسی ہے، ان کو جاب کو جانا ہے، تو براہ کرم ڈبل پارک جنہوں نے بھی کی ہے ہٹا لیں، اپنی گاڑیاں مکل لیں.
اور پھر بتائیں گے کہ ہمیں حضور پاک صلی اللہ علیہ وسلم، حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے بتایا، کہ حضور کی بات ہمارے پاس بالکل یقینی ہے، سچوں میں سچے ہیں آپ، الصادق المصدوق ہیں، الصادق الامین ہیں، حضرت محمد صلی اللہ علیہ وسلم کی خبر پر ہمیں یقین ہے. آپ نے بات بتائی کہ قوموں کے پاس، امتوں کے پاس ان کے رسول آئے تھے، تب ان کی گواہی پر پھر فیصلہ جو ہے نا وہ رسولوں کے حق میں ہوگا. ویسے تو اللہ تبارک و تعالیٰ سبھی جانتے ہیں، لیکن کل قیامت کا دن جو ہے نا بالکل ججمنٹ کا دن ہونے کی وجہ سے ہر چیز پروف کے ساتھ عمل میں لائی جائے گی، اللہ تبارک و تعالیٰ ہر چیز کا ثبوت فراہم کریں گے. یہی وجہ ہے کہ ہر انسان کے اس کے اپنے اعمال کا ثبوت بھی فراہم کریں گے. جیسے یہ قوموں کی گواہی ہے، ایسے ہی ہر فرد کے جو اعمال ہیں ان کی بھی گواہی جو اللہ پاک دلوائیں گے وہ بالکل پروف کے ساتھ. کوئی بھی فیصلہ کسی کے بارے میں کیا جائے گا، بالکل ایسا کیا جائے گا کہ جس کے لیے فیصلہ کیا جا رہا ہے، چاہے جنت کا چاہے جہنم کا، اس کو بھی اطمینان ہو جائے گا کہ میرے ساتھ کوئی زیادتی نہیں ہوئی. وما ربک بظلام للعبید، تمہارا پروردگار بندوں کے ساتھ ظلم کرنے والا نہیں ہے. اسی لیے وہ نظام ہے جو سورہ یاسین میں آپ کو پرسوں بتایا گیا تھا کہ ہر ایک کے منہ پہ مہر لگا دی جائے گی اور ہاتھ اور پیر بات کریں گے. ہاتھ خود ہی بولیں گے وتکلمنا ایدیہم وتشهد ارجلہم، ان کے پیر گواہی دیں گے. تو چونکہ یہ امت اللہ پاک کے نزدیک بہت افضل ترین امت ہے اور محبوب کی امت ہے، تو محبوب ہے، محبوب کا محبوب بھی محبوب ہوتا ہے. حضور صلی اللہ علیہ وسلم کو اپنی امت سے بڑا پیار تھا، بہت زیادہ محبت تھی، بہت چاہتے تھے آپ، ہر ایک کے لیے روتے تھے آپ، قیامت تک آنے والے انسانوں کے لیے روتے تھے. ایک ایک امتی سے آپ کو اتنا زیادہ پیار تھا، اتنا زیادہ لگاؤ تھا کہ علماء نے لکھا ہے کہ کسی باپ کو اپنے اکلوتی اولاد سے اتنا پیار نہیں ہو سکتا. اتنا حضور نے ہمیں چاہا ہے اور محبت کرتے تھے آپ, اور حضور پاک صلی اللہ علیہ وسلم اللہ کے محبوب تھے, تو محبوب کی امت بھی محبوب ہے, محبوب کا محبوب بھی محبوب ہوتا ہے. اللہ پاک کے ہم محبوب ہیں, اللہ ہم سے محبت فرماتے ہیں, چاہے گنہگار مسلمان ہے چاہے نیک ہے, یہ عقیدہ رکھنا ضروری ہے. اللہ پاک ہم سے محبت کرتے ہیں, کیونکہ جب محبت کرتے ہیں تو ان کے ہر معاملے میں حکمت ہوتی ہے. اس لیے مسلمان کے ساتھ اس کے موافق حالات آئیں گے تو اور ناموافق حالات آئیں گے تو اس کو اتنی تسلی ہوگی کہ اللہ پاک مجھ سے محبت کرتے ہیں, یہ جو کچھ بھی انہوں نے کیا اس میں حکمت ہے, اس میں مصلحت ضرور ہے, اور یہ حقیقت ہے. بنانے والی بات نہیں ہوتی, کوئی بنانے کی بات نہیں ہے کہ ایسی بات بنائی جا رہی, نہیں, یہ حقیقت ہے کہ مسلمان کے ساتھ میں اللہ پاک کا جو بھی معاملہ ہوگا اس میں حکمت ہوگی, اس میں مصلحت ہوگی, اس میں بھلائی ہوگی اپنے بندے کے لیے, چاہے دنیاوی اعتبار سے وہ اس کے فیور میں نظر آ رہا ہو یا اگینسٹ میں نظر آ رہا ہو. ایمان والا ہے تو ہو گیا. حضور نے فرمایا کہ ایمان والا ہر حالت میں بہتر ہی ہوتا ہے, مصیبت کے اندر بھی اس کے ساتھ بھلائی ہی ہے, نعمت کے اندر بھی اس کے ساتھ بھلائی ہی ہے. ایمان کے ساتھ نعمتیں ملیں وہ بھی اللہ پاک کی بہت بڑی نعمت ہے, اور اگر ایمان کے ساتھ تکلیفیں آ جائیں تو وہ بھی نعمت ہی ہے جو صورتاً مصیبت ہے. جیسے آپریشن جو ہے نعمت ہوتا ہے جو صورتاً مصیبت ہوتا ہے, سرجری جو ہے وہ نعمت ہوتی ہے جو صورتاً مصیبت ہوتی ہے, دوائیں جو ہے وہ اچھی دوائیں کڑوی ہوتی ہیں لیکن نعمت ہوتی ہیں اگرچہ صورتاً تکلیف ہوتی ہے اس کے اندر. ایسی سب چیزیں اللہ پاک کا معاملہ بھی بندوں کے ساتھ یہی ہے. تو چونکہ اس امت کو اللہ پاک بہت چاہتے ہیں تو حق تعالی شانہ نے یہ نظام بنایا ہے کہ ان کو ایسے مواقع فراہم کیے جائیں اور اس میں ثواب اتنا زیادہ رکھ دیا جائے کہ ان پر ان کی قدر اگر یہ امت کر لے گی تو پچھلی امتیں جو ہزار ہزار سال, ڈیڑھ ڈیڑھ ہزار سال, دو دو ہزار سال کی عمریں پانے والی تھیں اور اس میں بڑے نیک اور متقی لوگ بھی گزرے تھے اور جنات ہیں ان کی عمریں بہت ہوتی ہیں تو وہ بھی عبادت کرنے والے بھی ہوتے ہیں ان میں سے بعد, تو ان کی عمروں کو ان کی عمروں سے زیادہ ثواب اس امت محمدیہ کا ہو جائے, اس کے لیے اللہ تبارک و تعالی نے مواقع رکھے. مبارک راتیں آتی ہیں, مبارک دن آتے ہیں, مبارک جگہ ہوتی ہے, مبارک مقام ہوتا ہے, متبرک مقامات ہوتے ہیں. بیت اللہ میں اگر کوئی آدمی نماز پڑھے ایک لاکھ نمازوں کا ثواب, ایک نماز کا ثواب ایک لاکھ کے برابر, اور مسجد نبوی میں ایک نماز کا ثواب پچاس ہزار نمازوں کے برابر. عام طور پر وہاں بورڈوں پہ لکھا ہوا ہے جی 98 ہے, جی 9860 اٹھا لیں
بھائی, ہٹا جی ویو گاڑی ہے کسی کی, جی
9 جا رہے ہیں سر. پہلے آپ صلی اللہ علیہ وسلم نے یہی بتایا کہ مسجد نبوی میں ایک ہزار نمازوں کا ثواب ہے, لیکن فضائل بڑھتے گئے ہیں, پھر اس کے بعد میں بڑھتا گیا وہ ثواب, بڑھتا گیا پھر وہ پچاس ہزار تک چلا گیا ہے. لوگوں کو وہ روایت ذہن میں نہیں ہے یا یہ کہ اس پر اعتماد نہیں کرتے, ہمارے علماء تو اعتماد کرتے ہیں ان روایتوں پہ, اور قابل اعتبار روایتیں ہیں اور مستند روایتیں ہیں. اور روایتوں کے اندر چلتے چلتے یہ بات بتا دوں کہ جو ضعیف روایتیں ہیں وہ بھی روایتیں ہی ہیں, وہ بھی حدیث ہی ہوتی ہے, یعنی کہ وہ حدیث نہیں ہوتی, موضوع حدیثیں حدیث نہیں ہوتی, لیکن ضعیف حدیثیں جن کو کہتے ہیں وہ حدیث ہی ہوتی ہیں. ان کی بھی قدر کرنی ہے, ان کا بھی احترام کرنا ہے, ان کی بھی عزت کرنی ہے, ان پر عمل کرنا ہے. فضائل اعمال کے اندر ضعیف حدیثیں اس لیے نقل کی جاتی ہیں, وہ بھی عمل کی جاتی ہیں. کل ایک قصہ ایک صاحب بتا رہے تھے, انہوں نے کتاب میں سے ان کو سمجھ میں نہیں آیا تھا تو وہ لے کے آئے, وہ اسی سے متعلق تھا. اس میں ایک یہ تھا کہ ایک روایت میں یہ ہے کہ ہفتے کے دن سیٹرڈے کو اور بدھ کو کوئی آدمی کپنگ نہ کرائے, پچھنا لگوانا جس کو کہتے ہیں, خون نکالنا. خون نکالنے والا علاج حضور صلی اللہ علیہ وسلم نے سب سے زیادہ پسند فرمایا ہے کہ علاج میں سب سے بہتر طریقہ کپنگ کا ہے, کہ مخصوص طریقے پر خراب خون نکال دیا جاتا ہے جسم سے, بیماری کی جڑ ختم کرو, بجائے اس کے کہ اس کو دوائیں دے دے کے اس کو مختلف قسم کے آگے پیچھے کرنے کے مقابلے میں یہ ہے کہ وہ نکال دو وہاں سے. خود حضور پاک صلی اللہ علیہ وسلم سال میں ایک مرتبہ یا دو مرتبہ ضرور کپنگ کراتے تھے, اور آپ نے فرمایا کہ یہ بہترین علاج ہے. تو ظاہر ہے کہ اللہ پاک کی طرف سے آپ کو بتایا گیا, دنیاوی امور بھی اللہ ہی کی طرف سے آپ کو بتائے گئے ہیں. تو آپ نے ایک روایت میں یہ فرمایا کہ ہفتے کے دن نہ کرایا کرو اور بدھ کے دن نہ کرایا کرو, اگر ایسا کرو گے تو برس ہونے کا اندیشہ ہے. تو ایک محدث تھے, ان کو یہ روایت ملی تو وہ ضعیف روایت تھی. انہوں نے کہا کہ یہ تو حدیث ضعیف ہے. انہوں نے جان بوجھ کے اس دن کپنگ کرائی, ان کو برس ہو گیا, ان کو بڑی تکلیف ہوئی. خواب میں زیارت کی حضور پاک صلی اللہ علیہ وسلم کی, کیونکہ بہت نیک متقی اللہ والے بزرگ تھے, اولیاء اللہ میں سے تھے. اولیاء اللہ کا معاملہ تو خاص ہوتا ہے, حضور پاک صلی اللہ علیہ وسلم کی زیارت تو ان کو بار بار ہوتی ہے, بیداری میں بھی ہو جاتی ہے ان کو تو زیارت, اور خواب میں تو بہت زیارت ہوتی ہے. تو جب حضور پاک صلی اللہ علیہ وسلم کی زیارت ہوئی تو انہوں نے عرض کیا کہ اے اللہ کے رسول صلی اللہ علیہ وسلم, مجھے یہ عارضہ ہو گیا ہے. تو آپ نے فرمایا تو پھر کیوں تو نے کپنگ کرائی تھی اس دن جس دن کو منع کیا گیا تھا؟ کہنے لگے وہ حدیث ضعیف تھی اس لیے کپنگ کرا دی, اعتبار نہیں کیا اس کو. فرمایا کہ حدیث ضعیف تو تھی مگر تھی تو میری حدیث. فرمایا حدیث ضعیف تمہارے تک پہنچی لیکن تھی تو میری بات, وہ حدیث تو تھی, وہ بھگتا نا خمیازہ بھگتنا پڑا نا. یہ آپ نے فرمایا ان کو. تو اس لیے حضور پاک صلی اللہ علیہ وسلم کے جو ارشادات ہوتے ہیں وہ سب قابل اعتبار, قابل عمل, قابل اعتبارات ہوتے ہیں. یہ علماء کرام کو ان کے البتہ تفصیل معلوم ہے کہ کس کو کہاں استعمال کیا جاتا ہے اور کیسے استعمال کیا جاتا ہے. تو غرض یہ ہے کہ وہ روایت جو 50,000 نمازوں کی ہے مسجد نبوی میں, مسجد نبوی میں کوئی نماز پڑھے تو 50,000 نمازوں کا ثواب, بیت المقدس میں جا کے کوئی نماز پڑھے تو 25,000 نمازوں کا ثواب اس کو ملے گا. تو ایسے ہی لیلۃ القدر میں کوئی آدمی عبادت کر لے تو ہزار مہینوں سے زیادہ عبادت کا ثواب ہے. یہ ضعیف نہیں ہے, میں وہ بات بتا رہا ہوں کہ موقعوں کے اعتبار سے اللہ پاک نے عبادتیں عطا فرمائی کہ اس موقع پر کر لو گے تو یہ ثواب ہے, اس موقع پر اتنا ثواب ہے. ہوگا یہ تو قرآن پاک میں ہے کہ 1,000 مہینوں سے زیادہ افضل ہے. تو ہوگا یہ کہ اس سے یہ امت کی عمر جو ہے وہ پچھلی امتوں سے بہت بڑھ جائے گی عمل کے اعتبار سے, اور کام بھی اس امت کو بڑے عجیب دیے ہیں اللہ پاک نے. اس امت کو حضور صلی اللہ علیہ وسلم کی برکت سے, ان کے طفیل سے, ان کے صدقے میں ایسے اعمال دیے گئے ہیں کہ اگر کوئی آدمی صحیح اسٹریٹجی بنائے اپنے کاموں کی, اپنی ایکٹیویٹیز کی, اس کی عمر آٹومیٹکلی بڑھ جائے گی. فزیکلی نہیں بڑھے گی لیکن یہ ہے کہ اکاؤنٹیبلٹی کے اعتبار سے بڑھ جائے گی بہت زیادہ. مثلا یہ کہ ایک آدمی نے حافظ بنا دیا کسی بچے کو کہ بھائی میں حافظ بنانے کا خرچہ میرا ہے, عالم بنا دیا کسی کو کہ بھائی عالم بنانے کا خرچہ میرا ہے, دین کی محنت کرنے والوں پر خرچہ لگا خرچہ کر دیا کہ بھائی دین کی محنت کرنے والوں کا خرچہ میں اٹھاؤں گا. اب یہ حافظ جو ہے جتنا قرآن شریف پڑھے گا وہ تو اپنا دکان میں بیٹھا ہوا ہے, وہ پیسے بھی کما رہا ہے, اور یہ قرآن شریف پڑھ رہا بیٹھ کے, تو اس کا ٹائم قرآن شریف پڑھنے میں کاؤنٹ ہو رہا ہے پورا. یہ اللہ پاک کا نظام ہے اس امت کی سہولت کے لیے کہ قرآن شریف پڑھنے میں شمار ہو. پھر وہ حافظ بنا رہا ہے لوگوں کو, اس نے پڑھانا شروع کر دیا, اس نے 10 حافظ بنا دیے, وہ 10 نے اور 10 حافظ بنا دیے, سب اس کے اکاؤنٹ میں ڈال دیں گے اللہ پاک. ان کے پاس خزانے میں کوئی کمی نہیں ہے, اتنا لا کے کہاں سے دوں گا, یہ تو بہت لمبا چوڑا گیم ہو جائے گا. بھائی ہماری اکانومی ڈاؤن ہے, اللہ پاک کے پاس یہ اکانومی تو ہی ڈاؤن ہے, ان کی اکانومی کے اندر ترقی ترقی ہے, لا محدود خزانے ہیں اللہ پاک کے. لو ان اولکم و آخرکم و انسکم و جنکم و حیکم و میتکم, اگر تمہارے اول, اگر تمہارے آخر, اگر تمہارے انسان, اگر تمہارے جنات, اگر تمہارے زندے, اگر تمہارے مردے کسی میدان میں جمع ہو جائیں, اللہ پاک فرما رہے, حدیث قدسی ہے. اور پھر اس کے بعد مجھ سے اپنی امنیہ, اپنی تمنا کے مطابق مانگیں, ضرورت کے مطابق نہیں, اپنی تمنا کے مطابق مانگیں. تمنا تو آدمی کی ایسی چیز ہے کہ آسمان زمین بھر جائے پھر بھی تمنا نہیں بھرتی. تمنا کے مطابق مانگے اور میں ان سب کو ان کی مانگ دے دوں. فرمایا کہ میرے خزانے میں ذرا برابر کمی نہیں آتی, ایسی شان والے وہ ہیں, ایسے لامحدود خزانے والے وہ ہیں. تو اب وہ جتنے بھی حافظ بنیں گے نا وہ اس کے اکاؤنٹ میں آ جائیں گے. عالم بنا دیا کسی کو, عالم کا خرچہ بنا دے دیا, سنبھال لیا. اب جتنے بھی علماء کرام تیار ہوں گے, دین کی خدمت کریں گے, جتنا بھی کام کریں گے, ان کے عمل کا جو ثواب ہوتا ہے عام انسان کے بس میں نہیں ہے اس کا حساب کتاب کرنا. آج تک کوئی ایسا کمپیوٹر وجود میں نہیں آیا اور نہ آئے گا جو علماء کی اور شہداء کی اور اولیاء اللہ کی نیکیوں کا ثواب کاؤنٹ کر سکے, نہیں آئے گا کوئی. ایک مسئلہ اگر کسی عالم نے بیان کیا تو तो 1000 रकात से ज्यादा सवाब उसको मिलता है। अगर उसने लिख दिया तो कयामत तक आप अंदाजा लगाइए कि उसके सवाब को कौन कौन कर लेगा। इसीलिए जब आलिम लिखता है किसी को, हदीस शरीफ में आता है कि उसकी स्याही को, उसकी लिखाई को शहीद के खून से तोला जाएगा कयामत में, और इसकी लिखाई बढ़ जाएगी शहीद के खून से, वजनदार हो जाएगी। कौन कौन कर लेगा इसके सवाब को? अब ये एक आदमी है बेचारा, कारोबार है, बिजनेसमैन है, उसने लगा दिया, एक आलिम बना दिया किसी, खाली एक आलिम बनाने की बात बता रहा हूं, कोई इदारे कोई संभाल ले। ऐसे भी अल्लाह के प्यारे होते हैं, अल्लाह के लाल होते हैं, मैंने खुद अपनी आंखों से देखे हैं, पूरा पूरा इदारा कहते हैं हमारा खर्चा उठा, हम अपना खर्चा उठाएंगे। किसी को खुदा दौलत दे तो बस इसलिए दे, ऐसी दे दे, ऐसी तौफीक दे दे उसको। इसी वास्ते फरमाया कि नियमत माल उसी के लिए है जिसके साथ इल्म भी हो, कि उसको पता हो कि इसको इस्तेमाल कैसे करना है, तभी वो माल उसके लिए नियमत है। फलाह दारेन तरकेसर में गुजरात में मैं गया था, हमारे छोटे भाई वहीं पढ़े हुए हैं, तो वहां पे इत्तेफाक से मूसा रावत आए हुए थे साउथ अफ्रीका के, वो मुझे मुतारफ नहीं था मैं उनसे, उन्होंने वहां के जो मोहतमिम साहब थे उन्होंने तारुफ कराया, इनको जानते हो आप? मैंने कहा नहीं जानता। कहने लगे ये वो आदमी है जो तरकेसर के पूरे मदरसे का खर्चा अकेले उठाता है, और उसकी शर्त यह है कि दूसरे का पैसा इसमें नहीं लगेगा। मैंने पूछा आपके मदरसे में बच्चे कितने हैं? तो कह लेंगे 750। 750 स्टूडेंट खाने वाले, खिलाने का खर्चा पूरा 750 का, पढ़ाने का खर्चा, यूटिलिटीज का खर्चा, लाइट का, इसका उसका, किताबों का, सारी किताबों का। लेकिन मैं अकेला दूंगा, किसी और के पैसे मत लेना इसमें, मैं चाहता हूं कि मेरी आखिरत बने। कैसे लोग हैं सब, अल्लाह पाक ने कैसे कैसे लोगों को तौफीक दी हुई। ये इस उम्मत की खसूसियत है कि जो नेकी करे उसका भी सवाब, जो नेकी का सबब बने उसका भी सवाब, जो नेकी की रहबरी करे उसका भी सवाब, जो नेकी की तबलीग करे उसका भी सवाब, तबलीग करने पर जो आदमी नेकी को कबूल कर ले उसका भी सवाब, फिर वो तबलीग करके जिस जिससे नेकी कराए उसका भी सवाब। इल्लो तमाशा, अल्लाह पाक के। इससे हुआ क्या? इससे हुआ ये कि इस उम्मत मुस्लिमा की जो उम्मतें हैं, उम्रें हैं, वो बढ़ गई। एक एक उम्मती की उम्र हजारों ने लाखों साल में चली गई, अब कौन सी उम्मत पिछली मुकाबला कर लेगी भाई? इनका जो माल है वो तिजारत बन गया अल्लाह पाक के पास। माल जो एक है दुनियावी एतबार से माल का बिजनेस बनना, और एक है अल्लाह के पास माल का बिजनेस बन जाना। अल्लाह ने उसके माल को बिजनेस के तौर पर कबूल फरमा लिया। हल अदुल्लुकुम अला तिजारा, मैं तुम्हें कारोबार बताऊं, एक कारोबार मेरे पास भी है, एक बिजनेस मेरे पास भी है तुम्हारी जान और माल का, ऐसे बता दूं मैं तुमको। और ऐसा सवाल का अंदाज इतना मुश्फिकाना है और ऐसा तरगीब देने वाला है जैसे बहुत ही मालदार अमीर तरीन बाप जो है अपने बेटे को बता के बोले बेटे कुछ धंधा करने का इरादा है, कुछ बिजनेस करते हैं? फिर देता कौन है वो बिजनेस करने के लिए, धंधा करने के लिए? बाप ही देता है। अब यहां किसने दिया है? उसी ने दिया है जो पूछ रहा है, जान भी उसी ने दी, माल भी उसी ने दिया, वही देता है। मैं बताऊं एक कारोबार तुमको जो तुमको दर्दनाक अजाब से भी बचाएगा और तुम्हारी मगफिरत भी होगी और तुमको बागात मिलेंगे, तुमको मकानात मिलेंगे आलीशान। ये बिजनेस क्या होता है? ये वही होता है कि उसकी जान और माल को लगा दिया जाए। इस उम्मत मुस्लिमा की खसूसियत है ये, अल्लाह पाक ने इस उम्मत के साथ ये खसूसियत फरमाई है। इससे होता यह है मेरे दोस्तों कि हमारे छोटे वक्त ज्यादा वक्त बन जाते हैं, हमारे थोड़े माल ज्यादा माल बन जाते हैं। हमारी अपनी जाती नमाजें जो है फिजिकल, जाहिर है कि आप हिसाब करेंगे तब वो कितनी होंगी, बहुत थोड़ी होंगी, लेकिन अगर ऐसा सबब बन गया किसी का, सिलसिला चल पड़ा दीन का, तो अब अंदाजा लगाइए कि एक आदमी के हिस्से में करोड़ हां करोड़ नमाजें, अरब हां अरब नमाजें, अरब हां अरब रोजे, खरब हां खरब ज़कातें, माल, हज, उम्रे, हर किस्म की खैर जो अल्लाह पाक ने इसको जरिया बनाया हिदायत का, किसी की तौफीक का, किसी को नेकी पर पड़ जाने का, उस सब का सवाब इसके अकाउंट में आ जाता है। और पूरी की पूरी उम्मत का सवाब हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम को बगैर किसी रुकावट के और बगैर किसी के पहुंचाए के मिलता है, क्योंकि आप ही तो सदका हैं सबका, आप ही तो वसीला हैं सबके, आप ही तो जरिया हैं सबके। अगर उम्मत अपनी तरफ से सरकार को इसाले सवाब करे, फातिहा पढ़े, इसकी इजाजत है और अच्छी बात है कि सरकार के लिए फातिहा पढ़ी जाए, लेकिन जरूरत नहीं है सरकार को फातिहा पढ़ने की। बगैर फातिहा के पहले फातिहा वहां जाके फिर आपको मिलती है, पहले नमाज वहां जाके फिर आपको मिलती है, पहले रोजा वहां जाके फिर आपको मिलता है, क्योंकि वही तो वसीला है सारी इंसानियत, बल्कि वो तो सारी मखलूकात का वसीला है। इस वजह से क्यों? इस वास्ते कि सरकार जरिया है सबका, सहाबा किराम को मिलता है क्योंकि वो जरिया है सबके, اولیاء اللہ کو ملتا ہے چونکہ وہ ذریعہ ہیں سب کے, علماء کو ملتا ہے چونکہ وہ ذریعہ ہوتے ہیں سب کے, حفاظ اور حفاظ کو ملتا ہے, دعات کو داعیوں کو ملتا ہے, مبلغین کو ملتا ہے, وہ ذریعہ بنتے ہیں. اور ہم بھی وہ سب کام کر سکتے ہیں اور ہم بھی اپنے اکاؤنٹ میں وہ سب چیزیں شامل کر سکتے ہیں. تو ایسے موقع اس لیے رکھے گئے ہیں اللہ پاک کی طرف سے, جان کا بزنس, مال کا بزنس, اوقات کا بزنس کر لو, ایک رات عبادت کر لو. ابھی ہم بیٹھے ہیں دین کی بات سن رہے ہیں, تو دین کی بات سننا سنانا یہ بھی ایک عمل ہے, قیمتی ترین اعمال میں سے ہے یہ, کہ آدمی تبلیغ کی بات کرے, آدمی نصیحت کی بات کرے, قرآن کی بات کرے, حدیث کی بات کرے, واعظ و موعظت کرے, تذکیر کرے, یاد دہانی کرائے, سنے سنائے. نیت اس بولنے والے کی بھی اچھی ہو کہ اس کی نیت میں گڑبڑ نہ ہو, نیت سننے والوں کی بھی اچھی ہو کہ ان کی نیت میں گڑبڑ نہ ہو. اور نیت کا اچھا ہونا اللہ پاک کی رضا کے لیے سننا ہے, اور جو کام جو بات اللہ پاک کی ہمارے سامنے آئے گی ہم آمنا و صدقنا کہیں گے, اس پر عمل کی کوشش کریں گے. بات کے درمیان میں ہم اللہ پاک کی طرف متوجہ ہو کے بولیں حق ہے پروردگار آپ کی بات صحیح ہے, پروردگار آپ کی بات صحیح ہے, پروردگار آپ کے حبیب کی بات صحیح ہے. ہم اس پر عمل کریں گے, ہم ارادہ کرتے ہیں, ہم کوشش کرتے ہیں, ہم ہمت کرتے ہیں. بڑا عمل ہے یہ, بہت بڑا عمل ہے. اگر گھنٹہ بھر بھی ہم نے کوئی بات کی, 45 منٹ کوئی بات کی, میرے دوستو یہ مبارک رات کے اندر اتنی تھوڑی سی دیر بھی دین کی بات سننا سنانا یہ بھی ایک بہت بڑا عمل ہو جاتا ہے. صلاۃ التسبیح کسی نے پڑھ لی کتنا بڑا عمل ہو جائے گا. تھوڑا سا استغفار پڑھ لیا, استغفار کی تسبیح پڑھ لی, درود شریف کی تسبیح پڑھ لی, کتنی دیر لگتی ہے میرے دوستو درود شریف پڑھنے میں؟ کچھ بھی نہیں ٹائم لگتا ہے. 1000 مرتبہ اگر تسبیح پڑھو گے آپ, 1000 مرتبہ والی کتنی دیر لگتی ہے؟ چھوٹا سا چھوٹا درود چن لیجئے, اس کے بعد میں 1000 مرتبہ پڑھنے کا معمول بنا لیجئے, 3125 مرتبہ پڑھنے کا معمول بنا لیجئے. 3125 مرتبہ اگر آپ پڑھنے کا معمول بنا لیں گے تو ہر 40 دن میں 1,25,000 کا کورس پورا ہو جائے گا, اور 1 گھنٹے سے کم وقت لگتا ہے. اللہم صلی علی سیدنا محمد النبی الامی وآلہ وسلم تسلیمہ, کتنے سیکنڈ لگے اس میں؟ 10 سیکنڈ میں نہیں لگتے, 5 سیکنڈ میں ہوتا ہے. 1000 مرتبہ پڑھنا کیا مشکل ہے؟ اور اسی واسطے کثرت سے درود شریف پڑھنے کا ہے. کثرت اس کو تھوڑی بولتے کہ آپ نے 10-20 پڑھ دی, 100-200 پڑھ دی. ویسے علماء نے فرمایا کہ 300 کی تعداد کثرت میں داخل کر دیتی ہے. اگر 300 مرتبہ کوئی آدمی پڑھے تو کثیر میں آ جاتا ہے, مگر پھر اس کی لمٹ نہیں ہے, آپ جتنا چاہے اس کو بڑھائیں. اور آپ صلی اللہ علیہ وسلم نے یہ پسند فرمایا ہے کہ تم جتنا چاہے اس وظیفے کو بڑھا لو, چاہے پورے وظیفوں کی جگہ یہی وظیفہ رکھ لو فرائض اور واجبات کے علاوہ. بڑی عجیب چیز ہے درود شریف, اس کی کثرت. درود شریف پڑھ لیا, استغفار کی تسبیح پڑھ لی, تیسرا کلمہ پڑھ لیا, چوتھا کلمہ پڑھ لیا, ایک ایک تسبیح اس کی پڑھ لی. قرآن پاک کی تلاوت ہے کہ جتنا موقع مل گیا ادھر ادھر کی باتیں کرنے کے بجائے قرآن پاک کی تلاوت پڑھ لی. معتکفین اعتکاف میں وہ تو لکی ہیں, چانس میں ہیں, بولے گولڈن چانس ہے, فائدہ اٹھا رہے ہیں. ہم ان کے مقام کو پہنچ ہی نہیں سکتے. 10 دن کا اعتکاف کر رہا ہے ایک آدمی, آ کے بیٹھ گیا اللہ پاک کے دربار میں. بس چھوٹے چھوٹے بچے ہمارے حفظ کرنے والے اعتکاف میں ہیں, اللہ تبارک و تعالیٰ ان کے اعتکاف کو قبول کرے اور ان کی حفظ کو اللہ پاک آسان فرما دے کہ جلدی سے حافظ بنا دے ان کی برکت سے. اور جو بچے حافظ ہو چکے ہیں اللہ پاک ان کا قرآن پختہ فرما دے. بڑی بات ہے, امریکہ جیسے ملک میں, یہاں کے جیسے ماحول میں ان نوجوان چھوکروں کا اعتکاف میں بیٹھ جانا 10-10 دن کے لیے, آپ کیا سمجھتے ہیں میرے دوستو؟ یہ کوئی چھوٹی بات ہے؟ ہمارے نزدیک تو بہت بڑی بات ہے, جو ہم نے اپنی آنکھوں سے دیکھا ہے 15-16 سالوں کے اندر جن حالات کا مشاہدہ ہم کرتے ہیں, اس میں ان بچوں کا یہ جذبہ خود سے سجیشن, کسی نے ان کو ترغیب نہیں دی ہے, کسی نے انہیں سمجھایا نہیں ہے کہ بیٹے اعتکاف کر لو, خود ہی بچے اپنے شوق کے ہم اعتکاف کریں. ارے بھائی 10 دن کا اعتکاف ہے, سوچ لو تم کو جو ہے نا, اگر 1 گھنٹہ تم کو گیم کھیلنے کو نہیں ملا تو کتنے چڑچڑے ہو جاتے ہو, تمہیں پتہ کریں گے نہیں, کوئی بات نہیں ہم رہیں گے, اپنا قرآن پاک پڑھ رہے ہیں, 10-10 پارے قرآن شریف سن رہے ہیں. نے کہا بھائی بیٹھ کے پڑھ لو, کہیں گے نہیں بیٹھا نہیں جاتا, کھڑے ہو کے پڑھیں گے, کھڑے ہو کے ادھر سے ادھر, بےچارے چھوٹے تو بچے ہیں مگر سن رہے ہیں. یہ بڑی بات ہے میرے دوستو, ہماری جنریشن کے اندر یہ فیلنگ اور یہ احساسات, یہ جذبات اپنے دین کے بارے میں بہت زیادہ امید دلانے والی چیز ہے کہ انشاءاللہ یہ کھڑے ہوں گے اور ملک کو انشاءاللہ تعالی سنبھالیں گے, ملک کے مسلمانوں کو سنبھالیں گے, یہاں کے اسلام کو سنبھالیں گے, اسلام کی خدمات کو سنبھالیں گے. یہ وہ چیزیں ہیں جو کرنے کی ہیں, اور ہم میرے دوستو اسی کام کے لیے دنیا میں ہیں. یہی چیز طے کرنا ہے اس دنیا کے اندر مجھے اور آپ کو کہ بھائی یہاں سے بہت جلدی انسان کو چلے جانا ہوتا ہے, جو سمیٹ سکتا ہے بندہ سمیٹ لے اور نکلے اللہ پاک کے پاس, اس کو جانا ہی جانا ہے. ہر آدمی مسافر آخرت ہے, تھوڑے دن کے واسطے میں اور آپ یہاں ٹھہرے ہوئے ہیں, دیکھتے دیکھتے آدمی کی آنکھ بند ہو جاتی ہے. جو کچھ دنیا کی رنگوبو میں ہو رہا ہے دنیا میں, کچھ کسی سے سروکار باقی نہیں رہتا, ना ही जितने किराए से साहब हैं उसका कोई इकॉनमी डाउन हो गई उसका कुछ नहीं, अप हो गई उसका कुछ नहीं, बड़े बड़े इनकलाबात आ गए उसका कुछ नहीं, कोई हाकिम बन गया कोई महकूम बन गया, कोई उतर गया कोई चढ़ गया, कोई तब्दीलियां आ गई, ये हो गया, कोई किसी की किसी को नहीं रहती है। जब इस दुनिया से आदमी चला जाता है क्या बाकी रहता है? जब आंख बंद हो जाती है और उसको आखिरत का दरवाजा खोल के अंदर कर देते हैं और ऊपर का दरवाजा बंद कर देते हैं दुनिया का, मट्टी डालना क्या है, दुनिया का दरवाजा बंद कर देना हमेशा के लिए कि क़िबला खिस्सा खत्म हो यहां से आपका, हमेशा हमेशा के लिए वो उधर का हो, यहां क्या हो रहा क्या नहीं हो रहा उसको बहते नहीं सके, वो तो अपनी दुनिया लेके चला गया। मैं और आप भी ऐसे ही चले जाएंगे और कब जाएंगे नहीं मालूम है। कितने लोग गुज़िश्ता थे रमजान में, इस रमजान में नहीं है, क्या पता हमें अगला रमजान मिले का नहीं मिले। दुआ तो करनी चाहिए अल्लाह पाक से कि अल्लाह बेशुमार रमजान हमें नसीब फरमाए, इसकी बरकतें अता फरमाए, लेकिन मुकद्दरा तो अल्लाह ही को मालूम है कि हर इंसान का मुकद्दर क्या है और अल्लाह पाक चाहते क्या है, कितना टाइम देना उन्होंने तय किया है हर इंसान को। हम भी चले जाएंगे तो यही काम करने के हैं कि जो औकात मिल जाए मेरे दोस्तों दीन के एतबार से उनकी कदर हो जाए, अमाल जिंदा हो जाए, अल्लाह पाक की रजा वाले कुछ काम कर लें, माली एतबार से अल्लाह ने तौफीक दी उसमें कुछ काम कर लें, जानी एतबार से अल्लाह ने तौफीक दी उसमें कुछ काम कर लें, अपनी जान को थकाएं, अपने जिस्म को इसके लिए इस्तेमाल कर लें कि असल ये जिस्म पाल के बढ़ा करके खिला के पिला के जो तैयार किया गया है ये एक सवारी है, इससे काम ले लो। जैसे कार हमने खरीदी ऐसे ये जिस्म हमें अल्लाह पाक ने दिया, जैसे कार हमारे पास है ये बॉडी भी हमारी कार है, हमारी सवारी है, हम इसके राकिब हैं। जैसे हम अपनी गाड़ी के अंदर बैठते हैं ड्राइवर हैं तो हमारी रूह जो है वो इस जिस्म की सवार है, ये सवारी है, ये सवारी अल्लाह पाक ने दी है, इस्तेमाल कर लो भाई। अब हमारी अजीब गरीब आदत हो गई कि गफलत का पर्दा ऐसा हम पर छा गया कि बस इसी को खिलाते हैं पिलाते हैं संवारते हैं और फिर मेहनत जो करते हैं फिर इसी को खिलाने पिलाने संवारने की करते रहते हैं, उसको यूज करने वाली बात ही नहीं है, बल्कि उसको यूज भी कर रहे हैं तो इसीलिए कर रहे हैं कि इसको और संवार दें, वो करते करते बेचारी अब यूज करने के काबिल नहीं रहती है। ऐसा समझदार आदमी शायद ही दुनिया में आपने देखा हो जो जितने हम समझदार हैं। एक आदमी मर्सिडीज खरीदे बेहतरीन किस्म की नई एकदम जीरो पॉइंट पे उसने निकाली, एक भी माइल उस पर चढ़ा हुआ नहीं है, वहां से लेके आया बिल्कुल कारखाने से, उसके बाद में घर पे लाया, अब जनाब वाला उसको पोछ रहा सुबह से शाम, सुबह में एक वक्त पोछता है, दोपहर में एक वक्त पोछता है, शाम में एक वक्त पोछता है, और कभी गैराज में ले आके धुलाता है, कभी खुद अपने पास धोता रहता है, फिर उसके बाद में उसमें पेट्रोल डालता रहता है, गैस डालाता है, डला के फिर उसको चालू करके छोड़ देता है, वहां पे वहीं बिठा देता है उसको, जाता आता नहीं कहीं, स्टार्ट करके छोड़ दिया, जब गाड़ी खत्म जब गैस खत्म हो गई तो फिर बाहर दिया उसने, फिर स्टार्ट करके छोड़ दिया, फिर ब्रेक चेक हो रहा, फिर आयल चेक हो रहा, फिर हवा चेक हो रही, फिर ये चेक हो रही, फिर वो चेक हो रही, फिर पोचम पाची हो रही, फिर उसके बाद अरे क्या किस्सा है भैया, कपड़ा उड़ा रहा कभी गर्मी के वास्ते, कभी कपड़ा उड़ा रहा सर्दी के वास्ते, भाई बर्फ पड़ने वाला है उसमें कपड़ा उड़ा दिया, गर्मी होगी तो शाइनिंग खराब हो जाएगी फिर कपड़ा उड़ा दिया, फिर कपड़ा निकाला फिर पहुंचा उसको, किसी ने आके कहा कि मैं क्या किस्सा, अरे तेरे को क्या मालूम है, तू कभी गाड़ी देखा मर्सिडीज, अगर गाड़ी तेरे पास रहती तो तुझे पता रहता कि ये सब करना पड़ता है, कोई काम ही नहीं है उसका, फिर गैस खत्म हो गया फिर भर दिया फिर स्टार्ट करके वहीं खड़ा किया हुआ है। अरे भाई ये गाड़ी अल्लाह पाक ने दी है उसको यूज कर, अपने मकसद में काम ले आ उसे, अपना काम ले, काम ले ले उससे, काम ही नहीं लेता। तो हमने अपनी जिंदगी को अपनी बॉडी के बारे में ऐसे कुछ सेट किया हुआ है मेरे दोस्त, अल्लाह पाक माफ करे, बहुत बड़े मुजरिम है हम लोग, बड़ी गफलत का शिकार है हम लोग। ये तो अल्लाह पाक ने मौका दिया, इसको थकाओ अल्लाह के लिए, इबादत में थकाओ, नमाजों में थकाओ। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम कितनी लंबी नमाजें पढ़ते थे कि आपके पांव मुबारक में वरम आ जाते थे। सहाबा ने अर्ज किया कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम आपकी तो वो शान है, आपको तो वो तमगा अल्लाह ने दिया है कि अल्लाह पाक ने तो आपको लिग़फिर लक अल्लाहु मा तक़द्दम मिन ज़म्बिका व मा तअख़्खर का तमगा दिया है, एहसास दिया है कि सबसे पूछा जा सकता है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आपसे नहीं पूछा जाएगा कभी भी। एक शान है वो, एक एहसास है वो कि आपको पहले से बताया गया आप वो वाहिद शख्सियत हैं, आप वो वाहिद ज़ात मुबारका हैं, कभी भी किसी वक्त में आपसे क्वेश्चन नहीं होगा, ये मतलब है इस जुमले का। क़यामत में भी नहीं होगा, मैदान हशर में भी नहीं होगा, उसके बाद भी नहीं होगा। लियग़फिर लक अल्लाहु मा तक़द्दम मिन ज़म्बिका मा तअख़्खर, बड़ी शान है। इसी वजह से कोई हिम्मत नहीं करेगा कल क़यामत में अल्लाह के पास सिफारिश करने की सारी इंसानियत की। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम हिम्मत फरमाएंगे, उलमा ने फरमाया कि वो हिम्मत इसी बेस पर है। असल में आप फरमाया कि आप अबाउट ऑफ क्वेश्चन हैं, आप क्वेश्चन से ऊपर हैं, आपसे सवाल नहीं होने वाला है। नूह अलैहिस्सलाम को डर होगा कि मेरे बच्चे के बारे में सवाल न हो जाए, सबको डर होगा, मूसा अलैहि सलाम को डर होगा कि मैंने घूसा मारा था तो वो मर गया था, कहीं आज क्वेश्चन न हो जाए। इब्राहिम अलैहि सलाम को डर होगा कि मैंने एक बात कह दी थी कि बड़े से पूछो, बड़े शैतान बड़े बड़े बुत से इसने तोड़ा होगा, कहीं इसका क्वेश्चन मुझसे न हो जाए। एक एक बात सिर्फ, वो भी सही बात थी लेकिन उसमें दो पहलू थे, तो उसका भी क्वेश्चन हो जाने का डर करेंगे हजरत पैगंबर कि कहीं उसके बारे में क्वेश्चन न हो जाए। ईसा अलैहि सलाम से कहेंगे तो भाई मुझे तो बड़ा डर लगता है, मेरा तो कोई कसूर नहीं है लेकिन कौम ने मुझे खुदा का बेटा बनाया, अल्लाह तबारक व तआला आज मुझसे क्वेश्चन कर ले तो मैं कहां से जुरत करूं इस बात की, मेरे बस की नहीं। जब हुजूर के पास आएंगे तो फरमाया कि अना लिहाजा, मैं तो इसीलिए हूं। चलो अल्लाह पाक के बारगाह में पहुंचते हैं, फिर आप सजदा फरमाएंगे। आपको ये फरमाया गया कि आपकी तो शान है, लिया गफिर अल्लाह मा तकद्दम मिन ज़म्बिक वमा ताख़र, आप क्यों इतनी लंबी लंबी नमाज पढ़ते हैं। आपने फरमाया कि अफला अकूनु अब्दन शकूरा, क्या मैं शुक्रगुजार बंदा न बनूं, कितनी नेमतें अल्लाह पाक के मुझ पर हैं। तो उसका तकाजा यह है कि मैं अपने अल्लाह के सामने सजदा करूं, अपने अल्लाह के लिए रुकू करूं, अपने अल्लाह के सामने खड़ा रहूं नियाजमंदी के साथ, फिर कुरान पाक की तिलावत करूं, फिर पढ़ता रहूं रोता रहूं। आप सल्लल्लाहु अलैहि वसल्लम इबादत, थकाना अपने आप को तबलीग में, थकाना अपने आप को अल्लाह के रास्ते में, थकाना अपने आप को दीन की खिदमत करते करते, थकाना अपने आप को। जिस्म को इस्तेमाल कर लेना है आखिरत के लिए, हम तो दुनिया के लिए इस्तेमाल कर रहे हैं, जा उसकी भी इजाजत है बकदर जरूरत, लेकिन जरूरत से ज्यादा की नहीं है, वो तो जिस काम के लिए दिया गया भाई वो काम करो। यही हाल मेरे दोस्तों माल के साथ है, यही हाल अल्लाह पाक की नियमतों के साथ है, यही हाल इल्म के साथ है। इल्म बड़ी नियमत है जो अल्लाह पाक अता फरमाते हैं, और सलाहियतें दुनिया भर के लोगों को सलाहियतें अल्लाह पाक ने दी हुई है फनून के एतबार से, उससे दीन का काम किया जा सकता है। उसको दीन के लिए ऑफर करना कि भाई मेरे को ये सलाहियत अल्लाह ने दी है, मैं ये कर सकता हूं। किसी को अल्लाह ने बिजनेस मैनेजमेंट की सलाहियत दी हुई है, भाई पेश करे अपने आप को दीन के काम करने वालों के पास कि भाई अल्लाह पाक ने मुझे ये सलाहियत दी है, अगर कोई खिदमत मुझसे होती हो सकती हो तो बताओ भाई। किसी को अकाउंटिंग का काम आता है और जाने वाला किसी को आईटी का काम आता है, वो उस फन से वाकिफ है, कोई डॉक्टर है और कोई इंजीनियर है, कोई कुछ है। अल्लाह पाक ने बड़ी बड़ी सलाहियतों वाले बनाए दुनियावी एतबार से भी, हमने बेशुमार वक्त भी लगाया है उस पर, बहुत पैसा भी लगाया है उस पर, अगर उसी को हम इस्तेमाल कर लें अल्लाह के दीन के लिए तो बड़ा काम है, वो भी एक बहुत बड़ी नियमत है वो भी। तो इस तरीके से मेरे दोस्तों ये दुनिया में जो चंद रोजा वक्त हमें मिला है, असल दीन के लिए कुछ करना, अल्लाह के लिए कुछ कर लेना है, आखिरत के लिए अपना जखीरा बना लेना है, अमाल अपने जमा कर लेने हैं, ईमान में ताकत और कुव्वत पैदा कर लेनी है। कदर करने वाली ये रात है, कदर करने वाला ये दिन है, इसके वास्ते हम जितना भी ज्यादा इसकी कदर करेंगे इंशाअल्लाह ताला बड़ी बरकत इसकी हासिल होंगी। अल्लाह पाक ने इस मुबारक रात के बारे में ये हमें तमगा दिया, ये एजाज अता फरमाया है कि अगर आज इबादत कर लोगे तुम शब कदर में तो हजार महीनों से ज्यादा इबादत का सवाब तुम्हें मिल जाएगा। लैलतुल कद्र खैरुम मिन अल्फ शहर, तनज़ल मलाइकतु वर्रूह, फरिश्ते उतरते हैं और जिब्राइल भी उतरते हैं, और रूह के बारे में उलमा की एक राय यह है कि जिब्राइल मुराद है, और अर्रूह के बारे में उलमा की एक राय यह है कि एक ये भी खास फरिश्ता है जो जिब्राइल से भी बहुत ज्यादा खास है, और अर्रूह के बारे में बाद में फरमाया कि यह एक राज है अल्लाह पाक का कि रूह क्या चीज है, अल्लाह ही चूंकि जानते हैं तो रूह उतरती है, तो क्या सूरत है वो अल्लाह को मालूम है। मुख्तलिफ अकवाल इस बारे में है, फरमाया कि जिब्राइल अलैहिस्सलाम भी उतरते हैं, फरिश्ते उतरते हैं, बैतुल्लाह पर झंडा गाड़ देते हैं और फिर सारी दुनिया में फैल जाते हैं और हर इबादत करने वाले के पास जाते हैं, उससे मुसाफा करते हैं, उनकी दुआओं पर आमीन कहते हैं। अल्लाह तबारक बता पूरी दुनिया में फैल, जिब्राइल अलैहिस्सलाम के 600 पर हैं और जना वाला 2 पर खोलते हैं लैलतुल कद्र के अंदर, इतने बड़े अल्लाह ने उनके पर बनाए हैं, एक पर खोलने पर मशरिक का हिस्सा भर जाता है और एक विंग खोलने पर मगरिब का हिस्सा भर जाता है, इतने बड़े हैं। और बकिया 598 जब उनके पर है ना, वो लब समटे हुए ही रहते हैं क्योंकि दुनिया में जगह नहीं है वो पूरे पैर फैलाने की उनके वास्ते, ऐसी बड़ी तो वो शख्सियत है उनकी अल्लाह पाक ने बनाई है। और अल्लाह तबारक व तआला और दूसरे फरिश्तों के साथ आते हैं, ईमान वालों के लिए दुआएं वो करते रहते हैं, ईमान वालों की दुआओं में हिस्सा लेते रहते हैं, रहमत ही रहमत, नूरानियत ही नूरानियत। फरिश्ता तो मुकद्दस चीज है, फरिश्ता तो पाकीजा चीज है, नूर ही नूर है जरा पाओ, उसके अंदर कोई जुल्मत नहीं है, कसाफत नहीं है, मासियत नहीं है, गफलत नहीं है, गुनाह नहीं है। उनकी सोहबत, उनकी दुआओं में उनका आमीन कहना, ईमान वालों की दुआओं में उनका मुसाफा करना, उनके अपने पैरों का परों से जो है ना मसा पर जो है ना टच करना, ईमान वालों के साथ मोहब्बत में ताल्लुक में वो अपने परों को लगा देते हैं ईमान वालों को, तो जाहिर है कि उसकी भी एक बरकत ईमान वालों को हासिल होती है, वो भी खुशी महसूस करते हैं क्योंकि अब जिस आप देखेंगे कि छोटे छोटे बच्चों के साथ में हर आदमी चाहता है कि जनाब उसके गाल को हाथ लगाए, उसको प्यार ले, उसको जरा टच करे, उसको जरा छेड़ के जाए, जाते जाते उसका हाथ पकड़े, उसको कोई चीज दे, उसे कोई चीज ले। एक मोहब्बत और ताल्लुक की वजह से एक उनसियत की ये बातें होती हैं। ये फरिश्तों के बारे में जो फरमाई गई बातें वो कुछ इससे मिलती जुलती हैं, वो कैफियत उनकी होती है। फरमाया तनज्जुलुल मलाइकतु वर रूह, फरिश्ते भी उतरते हैं और रूह भी उतरती है। वर रूह फीहा, इस रात के अंदर बिइज्न रब्बीम, अपने रब के हुक्म से। और ये अल्लाह पाक का एक अजीब निजाम है, वो ये कि पूरी दुनिया में जहां शबे कदर होगी वहां के हिसाब से अल्लाह के मामलात होंगे। पूरी दुनिया में जहां शबे बरात होगी वहां के हिसाब से अल्लाह के मामलात होंगे। ये भी अल्लाह की मेहरबानी। देखो हमारे हिंदुस्तान पाकिस्तान के लोग बोलेंगे यार हमारी तो शबे कदर दिन में आती है, हमारे हिसाब से तो दिन में आती है ना, वहां रात होती है यहां दिन, वह हमारी तो शबे कदर कभी आती नहीं क्योंकि वो तो रात उधर हो जाती। अब या तो हमारी शबे कदर हुई तो उनकी नहीं है, उनकी हुई तो हमारी नहीं है, सऊदियों की हुई तो हमारी नहीं, हमारी हुई तो उनकी नहीं, ये कैसा होता है। उलमा ने फरमाया कि बात यह है कि जो फजाइल बताए गए हैं वो फजाइल जहां जहां इंसान होगा उसको अप्लाई होंगे वो, और उस जगह के एतबार से अप्लाई होंगे। और अल्लाह तबारक व तआला के लिए कुछ बईद नहीं है कि ऐसा नज्म करना उनके लिए उनको डिस्टर्ब करेगा। हक तआला शानू ने जाहिर 24 घंटे का एक दिन बनाया हुआ है, उनकी एक तरतीब होती है कि भाई शबे कदर इधर से उधर हो गई तो इधर आ गए, इधर से उधर चली गई तो रात तो उधर चले गए। उनको पूरी दुनिया में बराबर सैर करना ही होता है। और जिब्रील अलैहिस्सलाम के लिए फरिश्तों के लिए कुछ मुश्किल है, सेकंडों का भी गेम नहीं है। अमरीका से सऊदीया जाना, सऊदीया से इंडिया जाना, इंडिया से पाकिस्तान जाना, पाकिस्तान से फिर अमरीका को आना, उनके लिए ऐसे ही है जैसे आप इसके अंदर या शरिया बोर्ड की मस्जिद वाले हाल के अंदर ही थोड़ा सा दो चार कदम फिर लें, इतना ही है उनके वास्ते, और कुछ भी नहीं है। तो उनके लिए कुछ मुश्किल नहीं है ये बात। तो ये ना सोचे कि भाई उनकी शबे कदर होगी तो हमारी नहीं होगी, हमारी होगी तो उनकी नहीं होगी, नहीं, उनकी होगी उनकी जगह पर, हमारी होगी हमारी जगह पर। उनकी शबे बरात उनकी जगह पर, हमारी शबे बरात हमारी जगह पर। उनकी शबे मेराज उनकी जगह पर, हमारा शबे मेराज हमारी जगह पर। उनका जुमा उनकी जगह, हमारा जुमा हमारी जगह। उनकी ईद उनकी जगह, हमारी ईद हमारी जगह। ये जरूरी नहीं कि उनकी ईद में हमारी ईद को मिलाए ले जाके, उनकी नमाज में हमारी नमाज को ले जाए मिला के, ऐसा नहीं होता। हमारा हिसाब हमारे साथ, उनका हिसाब उनके साथ। तनज्जुलुल मलाइकतु वर्रूहु फीहा बिइज्नि रब्बिहिम, अपने रब के हुक्म से। मिन कुल्ली अम्र, अल्लाह पाक के अहकाम को लेकर नाजिल होते हैं। सलाम उन्हीं हत्ता मतलुल फजर, अल्लाह पाक की तरफ से सलामती और रहमत नाजिल होती रहती है तुलुए फजर तक, सुबह सादिक होने तक अल्लाह तबारक व तआला की खास रहमत होती है। इसलिए आज की इस मुबारक रात में मेरे दोस्तों कर लें काम, और बकिया जो दिन रह गए हैं एक दो तीन दिन और वो रातें रह गई हैं उनमें भी थोड़ी सी कदरदानी हो जाए, और फिर ईद के मौके से भी कदर हो जाए, शब ईद की भी कदर हो जाए, क्योंकि शब ईद इनाम लैलतुल जायजा है, वो भी जागने की रात है, उसका अपना सवाब है। और फिर रमजान के बाद भी बस जिंदगी एक आदमी एक रुख पे कर ले अपने। मेरे दोस्तों ये कहना सुनना इसलिए होता है कि हम अपनी जिंदगियों के रुख को सही कर लें, अपने अमाल के रुख को सही कर लें, अपनी कमाइयों के रुख को, खर्चों के रुख को सही कर लें, अपनी जिंदगी हर हर अमल एक्शन के एतबार से एक दुरुस्त और सही ट्रैक पर आ जाए, सही रास्ते पर पड़ जाए, वो अल्लाह का रास्ता होता है। असल बात यह है मेरे दोस्तों, अपने आप को अपने अमाल को अल्लाह की तरफ लेके चलने में अल्लाह तबारक व तआला मिलेंगे। अल्लाह के रास्ते में रखना है, अल्लाह के पसंदीदा रास्ते पर रहना है। इहदिनस सिरातल मुस्तकीम, होगा ये कि एंडिंग में मंजिल में अल्लाह पाक मिलेंगे। यहां से आप न्यूयॉर्क जाएं, तीन काम करने पड़ते हैं। एक काम तो यह है कि न्यूयॉर्क तक की जो रोड है वो सही हो, तो जैसे अमेरिका में रोडें सही रहती हैं, दीन की रोड तो बिल्कुल सही है, उससे भी ज्यादा मजबूत है, ये तो हुर्रतुल वुस्का है। दूसरे ये कि आप उसी रास्ते पे चलें, किसी और रास्ते पे ना चलें। जाना चाह रहे हैं आप न्यूयॉर्क, जा रहे हैं फ्लोरिडा, वहां पे तो थंडरस्टॉर्म आया हुआ है। तीसरे ये कि रुके नहीं, चलते रहें। रोड सही हो, रोड बनी हुई हो, आप चलते रहें, रुके नहीं। समझ में आ गई बात? न्यूयॉर्क आएगा नहीं आएगा, कोई चीज रोक सकती है न्यूयॉर्क को आने से? नहीं, न्यूयॉर्क पहुंचेगा। क्या है वो? ये है कि रास्ता वही हो जो न्यूयॉर्क जाने वाला हो। दूसरी बात यह है कि आप रुके नहीं बीच में जाके, नहीं मैं तो इसी रास्ते पे हूं मगर मैं बस अपने शिकागो से बाहर निकल के बैठ गया रेस्टेरी में जाके, आ जाए वो खुद ही तो नहीं आएगा भाई, आपको तो जाना पड़ेगा। कंटिन्यू चलता रहे बंदा, रोड वही हो, कंटिन्यू चलता रहे, यकीनन न्यूयॉर्क आएगा। अल्लाह का रास्ता हो, बंदा चलता रहे, हो ही नहीं सकता कि अल्लाह पाक न मिले उस बंदे, ये नहीं हो सकता। सब कुछ हो सकता है मगर ये तो नहीं हो सकता, अल्लाह मिलेगा। इसलिए अपनी जिंदगी का रुख मेरे दोस्तों अल्लाह पाक के रास्ते में रखना है। यही मतलब होता है फी सबीलिल्लाह, अल्लाह के रास्ते में जान, अल्लाह के रास्ते में माल, अल्लाह की मर्जी के लिए आमाल। हमारा हर अमल अल्लाह का रास्ता है, सिरात है, ये रास्ता है जिस पर हम चल रहे होते हैं। हर एक्शन हमारा अगर वो अल्लाह पाक की मर्जी के मुताबिक है तो अल्लाह ताला मिलना ही मिलना है। और जिसको अल्लाह मिल गया, मन कान लिल्लाह कान अल्लाह, मेरे दोस्तों उसका तो फिर सब कुछ काम बन गया। जन्नत उसी लिए मिलने वाली है, मंजिल जन्नत इसीलिए बनाई गई कि वो अल्लाह की मुलाकात की जगह है, हक ताला शानों से मुलाकात होगी। अल्लाह पाक मुझे और आपको सबको नसीब करे। इसलिए इस एतबार से थोड़ा सा अपना जहन इस्तेमाल करके, फिक्र इस्तेमाल करके तवज्जो फरमाएंगे, इंशाअल्लाह ताला हमारी रातें भी अच्छी गुजर जाएंगी, दिन भी अच्छे गुजर जाएंगे, बकिया जिंदगी भी अच्छी गुजर जाएगी, कमाइयां भी अच्छे हो जाएंगे, खर्चे भी अच्छे हो जाएंगे, जिंदगी पूरी कामयाबी कामयाब होगी। दुनिया जहां में क्या हो रहा है क्या नहीं हो रहा कुछ भी होता रहे, जो हमारी जिम्मेदारियां आती रहेंगी हम पूरी करते रहें। बकिया ये कि अपने आप को कामयाब करने का तो रास्ता यही होता है हर इंसान का, सारे पैगंबर यही बात को लेकर आए। फिर आखिर में इमामुल अंबिया काय नामदार ताजदार मदीना सरकार दो आलम सैयदुल अव्वलीन वल आखरीन साकी कौसर और शाफी महशर सल्लल्लाहु अलैहि वसल्लम ने यही पाकीज़ा मुबारक रास्ता हमें दिया है। अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। मुख्तसर सी दुआ कर लीजिए चूंकि यहां के साथियों को और भी तरावी पढ़नी है। اللهم صل على سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد وعلى آله سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد مبارك وسلم اللهم صل على سيدنا ومولانا محمد وعلى آله سيدنا ومولانا محمد بعدد من صلى وصام وصل على سيدنا ومولانا محمد وعلى آله سيدنا ومولانا محمد بعدد من قعد وقام وصل على سيدنا ومولانا محمد وعلى آله سيدنا ومولانا محمد كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون وصل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب ربنا وترضى أن نصلي عليه وكما ينبغي لنا أن نصلي عليه اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله لك الحمد حمدا دائما مع دوامك ولك الحمد حمدا خالدا مع خلودك ولك الحمد حمدا لا منتهى له دون مشيتك ولك الحمد حمدا لا يريد قائله إلا رضاك ولك الحمد حمدا عند كل طرفة عين وتنفس كل نفس يا الله يا رحمن يا رحيم يا سلام يا كريم يا ذا الجلال والإكرام يا حي يا قيوم يا بديع السماوات والأرض نسألك ربنا رب ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين يا الله ہمارے گناہوں کو معاف فرما دیجئے ہماری خطاؤں سے درگزر فرما دیجئے اللہ ہم گنہگار ہیں خطا کار ہیں قصوروار ہیں اپنے گناہوں کا اقرار ہے اعتراف ہے اے مولا کریم آج کی اس مبارک رات میں آپ کے دربار میں ہمارے ہاتھ پھیلے ہوئے ہیں ہم سارے کے سارے فقیر ہیں محتاج ہیں اور ایسا فقیر و محتاج ہیں کہ کوئی اعمال بھی ہمارے ساتھ میں نہیں ہے بدعملیوں کی ٹوکریاں ہم نے اپنے سروں پر اٹھائی ہوئی ہیں اے اللہ اور مانگنے کا بھی کوئی سلیقہ ہمیں نہیں آتا ہے لیکن آپ ایک ایسی کریم ذات ہے جو سلیقے سے مانگنے والے اور بد سلیقے سے مانگنے والے کو نوازنے والے ہیں مانگنے والے سے خوش ہونے والے ہیں معاف کرنا آپ کی صفت ہے معافی آپ کو پسند ہے یا اللہ آپ عفو ہیں آپ کریم ہیں آپ معافی کو پسند فرماتے ہیں ہم آپ سے درخواست کرتے ہیں کہ آپ ہم سب کو معاف فرما دیجئے یا اللہ ہم تمام کی مغفرت فرما دیجئے اے اللہ آپ ہماری مغفرت فرما دیجئے یا اللہ آپ ہماری مغفرت فرما دیجئے ہمارے چھوٹے بڑے سارے گناہوں کو معاف فرما دیجئے صغیرہ کبیرہ سب معاف فرما دیجئے اے اللہ خلوت و جلوت کے سارے معاف فرما دیجئے اندھیرے اور اجالے سارے معاف فرما دیجئے اے اللہ جان اور مال کے سارے معاف فرما دیجئے اے اللہ جس طرح کے گناہ ہم سے سرزد ہو گئے ان تمام سے ہم توبہ کرتے ہیں اے مولا کریم آپ ہمیں معاف فرما دیجئے ہم سے جو غفلتیں ہوئی ہم اس پر معذرت ظاہر کرتے ہیں اے پروردگار آپ ہماری معذرت کو قبول فرمائیے ہمیں معاف فرما دیجئے ہماری مغفرت فرما دیجئے آج ہمیں پروردگار جہنم سے آزادی کا پروانہ دے دیجئے ہم سب کی گردنوں کو جہنم سے آزاد فرما دیجئے یا اللہ ہمارے والدین کو معاف فرما دیجئے ہمارے عزیز و اقارب کو معاف فرما دیجئے ہمارے دوست اور احباب کو معاف فرما دیجئے ہمارے متعلقین کو معاف فرما دیجئے اے مولا کریم پوری امت مسلمہ کو معاف فرما دیجئے پوری امت کی مغفرت فرما دیجئے پوری امت پر رحم فرما دیجئے پوری امت مسلمہ سے رنج و غم کو دور فرما دیجئے، پوری امت مسلمہ کے حالات کو صحیح فرما دیجئے. یا اللہ امت کی جان اور مال اور عزت کی حفاظت فرمائیے. جہاں مسلمان قحط سے مر رہے ہیں، اے اللہ اپنے کرم سے ان کی قحط کو دور فرما دیجئے. یا اللہ انہیں پانی نصیب فرمائیے، انہیں کھانا نصیب فرمائیے، انہیں لباس نصیب فرمائیے، اور ان کے ایمان اور اعمال میں استقامت عطا فرمائیے. جہاں مسلمان خود ایک دوسرے کے گلے کاٹ رہے ہیں اور ایک دوسرے کو یا اللہ ایک دوسرے کا خون پی رہے ہیں، خون بہا رہے ہیں، پروردگار ان سب کو معاف فرما دیجئے، رحم فرما دیجئے، ان کو نیکی کی توفیق عطا فرمائیے. ان کو دشمن کا آلہ کار بننے سے بچا لیجئے، نفس و شیطان کا آلہ کار بننے سے بچا لیجئے، اغراض فاسدہ اور باطلہ کی بنیاد پر ایک دوسرے کے گلے کاٹنے سے ان کو بچا لیجئے، محفوظ فرما دیجئے. اے اللہ مسلمانوں میں وحدت پیدا فرما دیجئے، اتفاق اور اتحاد پیدا فرما دیجئے، ہمدردی اور خلوص پیدا فرما دیجئے، مروت اور محبت پیدا فرما دیجئے. اے اللہ جان کی، مال کی، عزت و آبرو کی حفاظت فرمائیے، ہم سب کے ایمان اور اعمال کی حفاظت فرمائیے. اے اللہ ہم سب کے ایمان اور اعمال کی حفاظت فرمائیے. یا اللہ ہماری بقیہ زندگی کو مولا اپنے کرم سے آپ کی فرما برداری میں اور رضا میں گزارنے کی توفیق عطا فرمائیے، آپ کے حبیب کی سچی غلامی میں گزارنے کی توفیق عطا فرمائیے، حضور پاک صلی اللہ علیہ وسلم کی سچی اتباع میں نصیب فرما دیجئے، ہر ہر عمل میں آپ کی پیروی کرنے کی توفیق عطا فرمائیے، آپ کی تعلیم کے مطابق رہنے کی توفیق عطا فرمائیے. اے مولا دنیا اور آخرت دونوں جہان کے اعتبار سے ہم تمام کو نواز دیجئے، ہماری دنیا اور آخرت دونوں چمکا دیجئے. اے اللہ ہماری قسمت بنا دیجئے، ہمیں سعید لوگوں میں شامل فرما لیجئے، سعادت ہمارا مقدر بنا دیجئے. یا اللہ آخرت کی ایک ایک گھاٹی میں ہماری بھرپور مدد فرمانا. مولا آخرت کی جو زندگی ہے، یا اللہ اس کی اہمیت کو آپ ہی نے بتایا ہے اور آپ ہی جانتے ہیں پروردگار، اپنے کرم سے اس کی کڑواہٹیں، اس کی سختیوں اور اس کی تلخیوں سے ہماری حفاظت فرمائیے. میدان حشر کی ذلت اور رسوائی سے ہمیں بچا لیجئے. جس دن سارے راز کھول دیے جائیں گے، جس دن سارے اعمال لوگوں کے باہر آ جائیں گے، پروردگار کیا ہوگا ہمارا اگر آپ ستاری نہیں فرمائیں گے. مولا جیسے آپ نے دنیا میں ستاری فرمائی، آخرت میں بھی ستاری فرما دیجئے. اے اللہ اس دن کی ذلت اور رسوائی سے ہمیں بچا لیجئے، میدان حشر کی ذلت اور رسوائی سے ہمیں بچا لیجئے. یا اللہ اس دن اپنے عرش کا مبارک سایہ ہمیں نصیب فرمانا، اپنے حبیب کے مبارک ہاتھوں سے جامع کوثر پلا دینا، پروردگار اپنے حبیب کی شفاعت اول وہلے میں نصیب فرما دینا، اور پل صراط پر سے بجلی کی طرح سے گزار دینا. یا اللہ نام اعمال ہمارے دائیں ہاتھ میں عطا فرما دینا. اے اللہ بغیر حساب کے جنت میں داخل فرما دیجئے گا، اور جہنم سے ہم سب کی پوری پوری حفاظت فرما لیجئے، ہماری اولادوں کی حفاظت فرما لیجئے، موت اور ما بعد الموت میں برکتیں عطا فرمائیے. اے اللہ دنیاوی زندگی کو بھی ہماری آسان فرما دیجئے، اس تندروزہ دنیا کی زندگی کے دھوکے سے ہمیں بچا لیجئے، دنیا کے دھوکے سے بھی بچا لیجئے، مال کے دھوکے سے بھی بچا لیجئے، اور اس دنیا میں جو جو چیزیں فتنے اور دھوکے کی ہیں ان سب سے ہمیں بچا لیجئے. کرم کا، رحم کا، عفو عافیت کا معاملہ فرمائیے. ہماری اولادوں کو بھی اے اللہ دنیا کے دھوکے سے بچا لیجئے، دنیا کے فتنے سے بچا لیجئے. اے اللہ اس دنیا سے صحیح فائدہ اٹھانے اور اس کو آخرت کا ذخیرہ بنانے کی توفیق عطا فرمائیے. اے مولا جائز حدود میں رہ کر اے اللہ آپ کو راضی رکھتے ہوئے یا اللہ ہماری اس دنیاوی زندگی کو بھی آسان فرما دیجئے، ہر قسم کی دشواریوں سے، مصیبتوں سے، پریشانیوں سے بچائیے. اے اللہ ہم میں اس وقت جس طرح کا محتاج ہے، اے اللہ جس چیز کا جو حاجت مند ہے، دنیاوی اعتبار سے، دینی اعتبار سے، ظاہری اعتبار سے، باطنی اعتبار سے، مادی اعتبار سے، روحانی اعتبار سے، یا اللہ آپ عالم بذات الصدور ہیں، آپ علام الغیوب ہیں، آپ کو سب پتہ ہے. اے پروردگار آپ اپنے کرم سے ہماری تمام حاجتوں کو پوری فرمائیے. اے اللہ ہماری ہر چھوٹی بڑی حاجت کو پوری فرما دیجئے، ہر حاجت آپ کی بارگاہ اقدس میں پیش ہے، آپ کے سامنے ہم نے ہاتھ پھیلا دیے ہیں، کسی اور کے سامنے ہاتھ پھیلانے سے حفاظت فرما لیجئے، آپ کے سامنے سر ٹیک دیا ہے، کسی اور کے سامنے سر جھکنے سے بچا لیجئے. یا اللہ عزت کی زندگی عطا فرمائیے، عافیت کی زندگی عطا فرمائیے، صحت عطا فرمائیے، بیماریوں سے نجات مرحمت فرما دیجئے، حفاظت مرحمت فرما دیجئے. یا اللہ جس میں ابتلا ہو گیا اسے شفا دے دیجئے، اور جس میں ابتلا نہیں ہوا ہے یا اللہ اسے ہمیں بچا لیجئے. ہمارے دوستوں میں، احباب میں، متعلقین میں جو جس طرح کی بیماری میں مبتلا ہے مولا اس کو شفا نصیب فرما دیجئے. ہمارے مقروضین کے قرضوں کو ادا فرما دیجئے. اے اللہ ہمارے مالوں میں برکت عطا فرمائیے، روزیوں میں برکت عطا فرمائیے، برکت والے حلال روزی کے دروازے کشادہ فرما دیجئے. یا اللہ آپ چاہیں تو چین اور سکون مل جائے، آپ چاہیں تو نہ ملے، سب چیز کے خزانے آپ کے ہاتھ میں ہیں، اپنے فضل و کرم سے ہمیں چین اور سکون اور راحت کی زندگی عطا فرما دیجئے. یا اللہ ہمارے دلوں کو سکون اور اطمینان عطا فرمائیے، ہمارے ذہنوں کو سکون عطا فرمائیے،
ہماری اولادوں میں نیک نیکی اور صلاح پیدا فرما دیجئے، ان کو حافظ بنا دیجئے، ان کو عالم بنا دیجئے، ان کو دین کا داعی بنائیے، اور ہمارے جو بچے یا اللہ دنیوی تعلیم حاصل کر رہے ہیں ان کو کامیاب فرمائیے، دین کی حفاظت کے ساتھ، دین کی طرف توجہ کے ساتھ، نمازوں کی پابندی کے ساتھ، فرائض کی پابندی کے ساتھ یا اللہ ان کی تعلیم کو مکمل فرمائیے، بری صحبتوں سے، بری عادتوں سے حفاظت فرمائیے یا اللہ. ہمارے جو بچے یہاں اعتکاف بیٹھے ہیں، حفظ کر رہے ہیں، مولا اپنے کرم سے ان کا حفظ آسان فرما دیجئے، اور جو حافظ ہیں مولا ان کے حفظ کو پختہ بنا دیجئے، ان کو عالم دین بنائیے یا اللہ، ان کو اپنے مبارک دین کی خدمت کے لیے قبول فرمائیے. اے مولا کریم، ہمارے جن جن گھروں میں کسی بھی قسم کا کوئی اختلاف پایا جاتا ہو یا اللہ اس کو دور فرما دیجئے، ہر گھر میں پیار محبت کی فضاؤں کو زندہ فرما دیجئے، ہر میاں بیوی میں پیار محبت پیدا فرما دیجئے، گھروں کے ٹوٹنے سے حفاظت فرمائیے، شادیوں کے بگڑنے اور خراب ہونے سے حفاظت فرمائیے، اولادوں کے بگڑنے اور خراب ہونے سے اور فسق و فجور اور طغیان اور سرکشی میں جانے سے بچا لیجئے. اے اللہ، ہم سب کو عافیت عطا فرمائیے، فضل فرمائیے، ہمارے بزرگوں کی عمروں میں برکت فرمائیے، ہمارے ماں باپ میں جو حیات ہیں یا اللہ ان کی عمر میں، ان کی صحت میں برکت عطا فرمائیے، ان کو صحت عطا فرمائیے، قوت عطا فرمائیے. اے اللہ، اپنے کرم سے ہماری دعاؤں کو قبول فرما لیجئے، ہمارے روزوں کو، ہماری تراویح کو، ہماری راتوں کے جاگنے کو یا اللہ، اور ہمارے تمام حسنات کو محض اپنے فضل و کرم سے قبول فرما لیجئے، ان کو اے اللہ ہمارے لیے ذخیرۂ آخرت بنا دیجئے، ان کے ضائع ہونے سے حفاظت فرمائیے یا اللہ، بقیہ زندگی میں پوری قدر کی توفیق عطا فرمائیے اور شب قدر ہمیں نصیب فرما دیجئے یا اللہ، شب قدر کی برکات ہمیں عطا فرما دیجئے، اس کی نورانیت عطا فرما دیجئے، اس کی برکت سے ہمارے دلوں کا زیغ و زغن دور فرما دیجئے، ہمارے دلوں کا نفاق ختم فرما دیجئے یا اللہ، ہمارے قلوب میں طہارت پیدا فرما دیجئے اور ہماری زبانوں میں طہارت پیدا فرما دیجئے، ہمارے دماغوں میں طہارت اور پاکیزگی پیدا فرما دیجئے، ہماری روح کی کثافت اور گندگی کو دور فرما کے اس کو منور فرما دیجئے، ہمارے جسموں کو صاف اور پاک فرما دیجئے، گناہوں سے بھی پاک صاف فرما دیجئے، قدورتوں اور غفلتوں سے بھی پاک صاف فرما دیجئے. اے اللہ، اس مبارک رات کی ساری رحمتیں، برکتیں، نورانیتیں اپنے کرم سے نصیب فرمائیے، اپنے کرم سے ہماری دعاؤں کو قبول فرما لیجئے. وصلی وسلم مبارک علی سیدنا و شفیعنا و حبیبنا و نبینا و مولانا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.